नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भोलिदेखि शुरू हुने नेपाल भारत प्रबुद्ध समूहको बैठकमा सहभागी हुन नेपाली टोली दिल्लीमा, सम्बन्ध सुधारका लागि तयार पारिएको एक अर्काको प्रतिवेदनमा सुझाव दिने।
आगामी आर्थिक वर्षमा 5.5% आर्थिक वृद्धि हुने एडीबीको अनुमान। खर्च बढ्ने र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा धेरै हुने।
दुई नम्बर प्रदेश सरकारले चुरे संरक्षण सम्बन्धी नीति ल्याउने। सात नम्बर प्रदेशले सार्वजनिक निधि तथा सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने।
अल्जेरियामा एउटा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा पनि 257 जनाको ज्यान गयो। ज्यान गुमाउने अधिकांश सैनिक र सैनिकका परिवार।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 21 देखि 28 गतेसम्म हुने। च्याम्पियन्स लिगमा आज राति रियल मड्रिड र युभेन्टस तथा बायर्न म्युनिक र सेभिल्लाले खेल्ने।
आत्मनिर्भर र समृद्ध यात्रामा कर्णाली प्रदेशको उद्घोष।
कर्णाली रारा पर्यटन वर्ष 2075
वैशाख 1 गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वर्गकी अप्सरा राराको आँगनमा समुद्घाटन। कर्णाली समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार।
कर्णाली प्रदेश सरकार।
आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्य भरिका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
71
कञ्चनपुर, महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान,
नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल भारत प्रबुद्ध समूहको बैठक भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदैछ। नेपाल भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिश गर्न गठित प्रबुद्ध समूहको बैठकका लागि नेपाली टोली आज दिल्ली पुगेको छ। भोलि र पर्सी दिल्लीमा बस्ने बैठक प्रतिवेदन लेखनमा केन्द्रित रहने समिति सदस्य निलम्बर आचार्यले जानकारी दिनुभयो। दुई देशमा आलोपालो गरी बैठक बस्ने सहमति अनुसार यसपटकको बैठक भारतमा बस्न लागेको हो। गत महिना काठमाडौँमा भएको बैठकमा नेपाल र भारत दुवै पक्षले सम्बन्ध सुधारका लागि गर्नुपर्ने काम सम्बन्धीको मस्यौदा आदान प्रदान गरेका थिए। भोलिदेखि शुरू हुने बैठकमा दुवै पक्षले एक अर्काको प्रतिवेदनमा सुझाव दिनेछन्। बैठकमा नेपाल पक्षले दिएको मस्यौदामा भारतीय पक्षले प्रतिक्रिया दिने र द्विपक्षीय सम्बन्ध सुधारका बाध्यता पनि भारतीय पक्षले जानकारी गराउने बुझिएको छ। नयाँ दिल्लीमा हुने बैठकपछि अन्तिम प्रतिवेदन लेखनमा दुवै पक्ष जुट्ने तयारी छ।
एसियाली विकास बैंक एडीबीले आउने आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 5.5% रहने अनुमान गरेको छ। आउने आर्थिक वर्षमा मनसून सामान्य रहने, ठूला आयोजनाको काम द्रुत गतिमा अघि बढ्ने तथा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट 756 मेगावाट बिजुली उत्पादन हुने भएकोले आर्थिक वृद्धि दर बढ्ने अनुमान एडीबीले गरेको छ। एडीबीले नेपालको चालू आर्थिक वर्षको वृद्धि दर भने 4.9% सीमित रहने अनुमान गरेको छ। चालू आर्थिक वर्षमा नेपालको कृषि उत्पादन बढे पनि औद्योगिक उत्पादनको वृद्धि दर कम हुँदा आर्थिक वृद्धि 5% तल रहने अनुमान गरिएको एडीबीका नेपाल निर्देशक खामुद खानोबले जानकारी दिनुभयो। प्रदेश र स्थानीय सरकारको सीमित अनुभव तथा संहिताको कार्यान्वयनको चुनौतीका बीच बढी खर्च र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा ठूलो रहने पनि एडीबीको अनुमान छ। आउने आर्थिक वर्षमा मुद्रास्फीति दर 5.5% पुग्ने, रेमिट्यान्सको वृद्धि कम हुने तथा व्यापार घाटा अझै बढ्ने अनुमान एडीबीले गरेको छ। जलविद्युत र होटल क्षेत्रमा बिस्तारै लगानी बढ़िरहेकोले त्यसको परिणाम सकारात्मक हुने पनि एडीबीको प्रक्षेपणमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको नयाँ अध्याय शुरू भएको बताउनु भएको छ। दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणपछि आज कर्मचारीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले विकासको अभियानमा एकजुट हुन आग्रह पनि गर्नुभएको छ। आयोजनाको सुरुङ मार्गभित्र रहेका टर्बाइन तथा अन्य भौतिक पूर्वाधारको निरीक्षण गर्दै उहाँले पदाधिकारीहरूबाट आयोजनाको प्रगति विवरण बुझ्नुभएको थियो। आयोजना निर्माणको प्रगति बुझेपछि प्रधानमन्त्री ओलीले कुनै पनि वाहनामा निर्माणको काममा ढिलाइ गर्ने छूट नभएको भन्दै निर्धारित समयमै आयोजनाको काम सक्न निर्देशन दिनुभयो। 456 मेगावाट क्षमताको बिजुली उत्पादन हुने यो आयोजनाले 2075 साल पुसबाट आंशिक उत्पादन शुरू गर्नेछ र 2076 साल वैशाखदेखि पूर्ण क्षमतामा बिजुली उत्पादन गर्नेछ। प्रधानमन्त्रीले आयोजनालाई समयमा नै सक्न जस्तोसुकै सहयोग चाहिए पनि सिधै आफूलाई भन्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। 49 अर्ब 27 करोड़ रूपियाँको लागतमा बन्न लागेको आयोजनाको बाँध क्षेत्रको पनि प्रधानमन्त्री ओलीले आज निरीक्षण गर्नुभएको छ।
यस्तै प्रधानमन्त्री ओलीले स्वाभिमानी देशभक्त व्यावहारिक लोकतन्त्र राष्ट्रिय एकता र स्थायित्वले मात्रै समृद्धि हासिल गर्न सकिने भएकोले त्यसतर्फ लाग्न उद्योगी व्यवसायलाई आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 52 वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्धक्क भएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो। सरकारले 2 हप्ता अघि जारी गरेको श्वेतपत्रलाई नेपाली कांग्रेसले आलोचना गरेको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले अहिले भएकै ठाउँबाट अघि बढ्नुपर्ने बताउनुभयो।
श्वेतपत्र भएन, यो त रातो पत्र भयो भन्न सक्छ, तर जहाँ छौँ हामी त्यहाँबाट अगाडि बढ्नु पर्यो। यथार्थमा जहाँ छौँ, बाटामा धुलो उडेको छ, उड्याएको छैन, यो 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 सबै यो रातो पत्र हो। यो कुरा बाटामा धुलो उड्याएको छैनबाट सुरु गर्ने होइन, बाटामा धुलो उडेको छ उडाउन हुँदैन, बन्द गर्नुपर्छ। अब खाल्टा पुर्नुपर्छ, हेलमेट लाएर गाडीभित्र बस्ने हो र, खाल्टा पुर्नु पर्यो नि। खाल्टा छ भन्ने कुरा मानेपछि पुरिन्छ, पुरेर अगाडि बढ्नुपर्छ। उद्योगमा पछाडि छौँ हामी, अगाडि बढ्नुपर्छ। जहाँ छौँ त्यहाँबाट अगाडि बढ्नुपर्छ। हामी 3 वर्षभित्र आफूलाई विकासशील देशको स्तरमा स्तरोन्नति गर्ने भनिरहेका छौँ।
व्यावसायिक क्षेत्रले सरकारको मनसाय बुझेको आफ्नो विश्वास रहेको बताउँदै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई माथि उठाउन सकारात्मक योगदान गर्नुपर्नेमा पनि जोड़ दिनुभयो।
2 नम्बर प्रदेश सरकारले मधेस भूमिलाई मरूभूमि हुनबाट जोगाउन भन्दै चुरे संरक्षण सम्बन्धी नीति ल्याउने भएको छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै 2 नम्बर प्रदेशका प्रमुख रत्नेश्वर लाल कायस्थले जमीनलाई चकलाबन्दी गरी सामूहिक तथा सहकारी खेती प्रणालीको अवलम्बन गर्ने नीति ल्याइने बताउनुभयो। आज प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा सुशासन, सशक्तिकरण र विकासलाई प्राथमिकतामा राख्दै लगानी मैत्री प्रदेशका रूपमा विकास गरिने उल्लेख छ। 2 नम्बर प्रदेशको विद्यमान आर्थिक, सामाजिक पूर्वाधार विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन अवधिका योजना अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सुनकोशी कमला डाइभर्सन सिंचाइ आयोजना निर्माण गर्न संघीय सरकारसँग सहकार्य गरिनेछ। राजनीतिक सहमतिका आधारमा प्रदेशको नामाकरण तथा प्रदेशको स्थायी राजधानी सम्बन्धमा निर्णय लिइने पनि 2 नम्बर प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै 7 नम्बर प्रदेश सरकारले लगानी मैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशमा व्याप्त छुवाछुत, छाउपडी, बोक्सी जस्ता कुप्रथाको अन्त्यका लागि बनाइएको कानूनको कार्यान्वयन प्रभावकारी बनाउँदै सामाजिक रूपान्तरण अभियान चलाइने जानकारी दिनुभयो। परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार भन्ने नारासहित कृषि क्षेत्रको विकासका लागि मुख्यमन्त्री कृषि कार्यक्रम ल्याइने पनि नीति तथा बजेट कार्यक्रममा उल्लेख छ। प्रदेश नम्बर 7 को समृद्धिको आधार जल, विद्युत, जडीबुटी, जंगलको विस्तार कार्यक्रम ल्याउने, नेपालको सीमा जोडिएका भारततर्फका मुख्य नाकालाई व्यवस्थित बनाउन सहयोग पुर्याउने लगायतका विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छन्।
यस्तै कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विद्याभूषण मानन्दर नियुक्त हुनुभएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सिफारिशमा मानन्दरलाई प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो। 2052 सालदेखि वकालत पेसामा रहेका मानन्दरले राज्यले नयाँ जिम्मेवारी दिएको भन्दै कर्णाली प्रदेश सरकारलाई आइपरेका संवैधानिक र कानूनी समस्याहरूको सहजताका लागि आफूले सहजीकरण गर्ने बताउनुभयो। मानन्दरले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रहरी नायब महानिरीक्षक डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिनुभएको छ। डीआईजी खरेलले प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिनुभयो। उहाँको राजीनामा स्वीकृत पनि भएको छ। सरकारले हिजो डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुख आईजी नियुक्त गरेपछि खरेल असन्तुष्ट हुनुहुन्थ्यो। खरेल नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र अर्का डीआईजी पुष्कर कार्कीसँगै 2046 साल माघ 19 गते प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो। खरेल पनि प्रहरी प्रमुखको दावेदार हुनुहुन्थ्यो, तर सरकारले आफूलाई प्रहरी प्रमुख नबनाएपछि उहाँले राजीनामा दिनुभएको हो। यसअघि पनि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउँदा डीआईजी नवराज सिलवालले असन्तुष्टि जनाउँदै राजीनामा गर्नुभएको थियो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण वातावरण संरक्षणमा योगदान पुर्याउ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2074-75 अनुमानित करको विवरण तथा आयकरको दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आर्थिक वर्ष 2074-75 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2074-75 कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको दोस्रो किस्ता बापतको 70% हुने रकम यही 2074 चैत्र मसान्तभित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिल गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचाउ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भोलिदेखि शुरू हुने नेपाल भारत प्रबुद्ध समूहको बैठकमा सहभागी हुन नेपाली टोली दिल्लीमा, आगामी आर्थिक वर्षमा 5.5% आर्थिक वृद्धि हुने एडीबीको अनुमान, 2 नम्बर प्रदेश सरकारले चुरे संरक्षण सम्बन्धी नीति ल्याउने, 7 नम्बर प्रदेशले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकारले नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान शुरू गर्दैछ। विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि तामझामका साथ भर्ना अभियान सञ्चालन गरेर विद्यालय बाहिर रहेका 3,13,000 बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने सरकारको तयारी छ। तर जति नै तामझाम गरे पनि सरकारी नारा व्यवहारमा लागू गर्न नसक्दा भर्ना अभियान प्रभावकारी हुन सकेको छैन। विष्णु विश्वकर्माको रिपोर्ट।
शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरिनेछ। एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व भन्ने नेपाल सरकारको आह्वानलाई साकार पार्न सम्पूर्ण सरकारवालालाई परिचालन गरिनेछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल शिक्षाको 5 वर्षे मार्गचित्र प्रस्तुत गर्दै सरकारी विद्यालयको गुणस्तर उकास्न कर्मचारी र शिक्षकले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने शिक्षा मन्त्री पोखरेल बताउनुहुन्छ। सरकारी विद्यालयको नीतिगत र संरचना सुधार गरेर गुणस्तर बढाउनुपर्नेमा शिक्षा मन्त्री पोखरेलको जोड छ। सरकारले भर्ना अभियान चलाइरहेका बेला मनपरी शुल्क लिएर अभिभावक र विद्यार्थीलाई आतंकित नपार्न पनि शिक्षा मन्त्री पोखरेलले निजी विद्यालय सञ्चालकलाई चेतावनी दिनुभएको छ।
निजी क्षेत्रको फीको बारेमा अहिलेको सन्दर्भमा निर्वाचित सरकारहरू आइसकेपछिको स्थितिमा त्यसको गलत ढंगले लाभ लिने काम नहोस् दुरूपयोग नहोस् भनेर निर्देशित गरेका छौं। संघीय सरकारले पाइला चालेन या लोकल सरकारले कुरा बुझेन भनेर अनि त्यो जथाभावी चाहिँ कामहरू गर्न कसैलाई छुट छैन।
सामुदायिक विद्यालयको गुणस्तर वर्षेनी खस्किँदै गएपछि यसलाई सुधार गर्ने प्रयासमा सरकार लागेको छ। यसका लागि पहिला विद्यालय बाहिर रहेका बालबालिकालाई जनप्रतिनिधि मार्फत नै विद्यालयमा भर्ना गर्ने अभियान सरकारले वैशाख 2 गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ। तर भर्ना अभियानका लागि सरकारी तामझाम कर्मकाण्डी मात्रै भएको शिक्षाविद रमेश प्रसाद गौतमको दावी छ। नयाँ नयाँ नारा दिने तर व्यवहारमा आफ्ना छोराछोरी केन्द्रित हुने मन्त्री र सरकारी कर्मचारीको व्यवहारले भर्ना अभियान प्रभावकारी नभएको उहाँको भनाइ छ।
2028 सालदेखि अहिलेसम्मको अवलोकन गर्दाखेरि के बुझिन्छ भन्दा खालि चाहिँ एउटा औपचारिकता निर्वाह गर्ने, जो पदमा जान्छन् तिनीहरूले यसो केही गरे जस्तो देख्ने र टार्ने प्रवृत्तिबाट चाहिँ अभिप्रेरित भएका नै देखिन्छन्। त्यति संवेदनशील अहिले पनि म देख्दिनँ। त्यो अब जुन अहिले हुन्छ नयाँ नयाँ नाराहरू दिएर आइरहेका देखिन्छ, तर यसमा पनि त्यही खालि चाहिँ औपचारिकता अथवा कर्मकाण्डमा सीमित बाहेक म चाहिँ त्यति आशा त छैन।
सरकारले यसपटक सार्वजनिक पद धारण गरेका व्यक्ति, शिक्षक र स्थानीय तहका जनप्रतिनिधिबाटै भर्ना अभियानलाई प्रभावकारी बनाउने योजना अघि सारेको छ। यसले सामुदायिक विद्यालय सुधार र गुणस्तर वृद्धि गर्नमा पनि सहयोग गर्नेछ। तर विगतमा जस्तै कुरा अनुसार काम नगर्ने सरकारी कर्मचारीकै व्यवहार दोहोरियो भने भर्ना अभियानको नारा फेरि पनि नारामै सीमित हुनेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले 10 बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको छ। आज शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको नीतिगत सुधार, संरचना, निजी विद्यालयको नियमन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार लगायतका 10 बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको हो। कार्ययोजना सार्वजनिक गर्दै उहाँले सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि जनशक्ति आपूर्ति गर्न विशेष स्वयंसेवा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। यस्तै सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयमा पढाउने सबै शिक्षकलाई आफ्ना छोराछोरी सरकारी विद्यालयमै भर्ना गर्न पनि उहाँले आह्वान गर्नुभएको छ।
अत्यावश्यक औषधिको व्यवस्थापन गर्न खरिद प्रक्रिया शुरू गरिसकेको सरकारले दावी गरेको छ। स्वास्थ्य सेवा विभागले अभाव देखिएका औषधि खरिदका लागि रकम निकासा गरिसकेको दावी गरेको हो। केही ठाउँमा औषधि खरिदका लागि काम शुरू भइसकेको र केही शुरू हुने क्रममा रहेको विभागका महानिर्देशक गुणराज लोहनीले बताउनुभयो। उहाँका अनुसार औषधिको अभाव देखिएका ठाउँमा स्टक औषधि रहेका ठाउँबाट ढुवानी गर्न थालिएको छ। यस्तै उहाँले जाजरकोटमा औषधि पुर्याउन हिजो नै गाडी पठाएको पनि जानकारी दिनुभयो। स्थानीय स्तरमा औषधिको अभाव देखिए तत्काल केन्द्रसँग समन्वय गर्न पनि विभागले आग्रह गरेको छ। औषधि खरिदका लागि समयमा नै रकम निकासा नहुँदा अहिले अभाव देखिएको हो।
केन्द्रीय तथ्याङ्क विभागले पहिलोपल्ट गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि 4,000 जनालाई परिचालन गर्ने भएको छ। वैशाख 1 गतेदेखि शुरू हुने आर्थिक गणनाका लागि 3,500 गणक र 500 सुपरभाइजर खटाउन लागि विभागले जनाएको छ। आर्थिक गणनाका क्रममा संघ, प्रदेश र स्थानीय तहसम्मका व्यावसायिक प्रतिष्ठान तथा आम नागरिकको वित्तीय अवस्थाका बारेमा तथ्याङ्क संकलन गरिने विभागले स्पष्ट पारेको छ। व्यावसायिक प्रतिष्ठानको कुल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पूँजीको लगानी, कुल स्थिर सम्पत्तिमा भएको लगानी, प्रतिष्ठानको घनत्व, रोजगारीको स्थिति लगायतका सूचक पत्ता लगाउन गणना गर्न लागिएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकेडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू:
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन, प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक, काठमाडौँ। फोन नम्बर 4270710 4270710।
अक्टोबर 2018 इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै नेट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0140329162 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो
पीटीभीटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला योग्यता कम्तीमा 10 कक्षा पास
तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको समेत व्यवस्था छ तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर
विदेशमा रोजगारको अवसर
चस्मा व्यवसायमा स्वरोजगारको अवसर
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ
फोन 01-42-23-842
मोबाइल 98-5-11-38-897 98-5-10-39-292
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पोखरा घुम्न गएका नवलपरासीका एकजना शिक्षकको होटलको झ्यालबाट खसेर ज्यान गएको छ। चितवन बद्धघाटको माउन्ट एभरेस्ट बोर्डिङ स्कूलका शिक्षक रामप्रसाद आचार्यको होटलको 3 तला माथिको झ्यालबाट खसेर ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ। विद्यालयका 11 जनाको टोलीसँगै हिजो पोखरा पुगेको आचार्यको मृत्युका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
स्याङ्जाको गलाङमा आधी खोलामा डुबेर आज दिउँसो एक किशोरको ज्यान गएको छ। चिराग बोर्डिङ स्कूलमा कक्षा 6 अध्ययनरत 14 वर्षे सन्दीप राणाको पौडी खेल्ने क्रममा आधी खोलामा डुबेर ज्यान गएको गलाङ प्रहरीले जनाएको छ।
उदयपुरको गाईघाटमा बम विस्फोट हुँदा 14 वर्षीय पारस राई घाइते हुनुभएको छ। श्री युगा नगरपालिका वडा नम्बर 13 स्थित थरुवट रंगशाला नजिकै बम विस्फोट हुँदा राई घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार 2-3 जना बालकहरू खेलिरहेको अवस्थामा कालो प्लास्टिकको झोलामा भएको बम पड्किएको थियो।
नेकपा माओवादी केन्द्रका एक कार्यकर्ता कपिल वस्तुको सदरमुकाम तौली हवाबाट अपहरणमा परेका छन्। कपिल वस्तु नगरपालिका 3 क्याम्पस टोल बस्ने सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गत सोमबार अपहरण गरेको परिवारले आज दावी गरेको छ। दिउँसो घरबाट सदरमुकाम तौली हवा स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेका तिवारी सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय कपिल वस्तुमा खोजीका लागि उजुरी गरेका छन्।
संखुवा सभाको खादबारी नगरपालिका 8 रातमाटेका पूर्णबहादुर अधिकारीको घरमा आगलागी हुँदा 17 लाख रुपियाँ बराबरको क्षति भएको छ। घरमा अधिकारी परिवार नभएको बेला आगलागी भएको स्थानीय बासिन्दाले बताएका छन्। आगो लाग्नुको कारण थाहा हुन सकेको छैन।
दिनभर उतार चढ़ाव देखिएको शेयर बजार परिसूचक नेप्से आज बजार बन्द हुने बेलामा केही बढ़ेको छ। आजको कारोबार बन्द हुँदा 3.1 अङ्कले बढ़ेर नेप्से 1273.33 बिन्दुमा पुगेको छ।
मेरो पनि भन्नु छ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएको विषयमा आत्माराम कण्डेल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, खिया लागेको फलामीहरूले रोजेनन् भन्दैमा हिराको चमक घट्दैन खरेलज्यू, राजीनामा नदिनुपर्ने थियो, डटेर प्रहरी संगठन राम्रो बनाउन लागेको भए हामी नागरिक तपाईँलाई साथ दिने थियौं।
यही विषयमा शंकर भट्टराईको तर्क छ, देश र नागरिक प्रति निडर भएर लागिपर्ने यस्ता महान व्यक्तिलाई सलाम। नेपाल सरकारले तपाईँलाई चिनेन त के भो, हामी सारा नेपालीले तपाईँलाई चिनेका छौं। तपाईँको काम र मेहनतको प्रशंसा जति गरे पनि कम नै हुन्छ।
दिलवाला दिल नेउपाने ट्विटरमा लेख्नुहुन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, तपाईँले भारत भ्रमणमा गएर नेपाल फर्किएपछि नेपालमा पानी जहाज र रेल ल्याउने ठूला कुरा गर्नुभयो, त्योभन्दा पहिले त बिग्रेका सड़क बनाउँदा ठिक हुन्थ्यो कि।
अब सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सरकारी स्कूलमा पढ़ाउनु पर्ने नियम सरकारले ल्याउन लागेको खबर सुनेर सम्राट विष्ट उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, खबर सुन्दा खुशी लाग्यो। दानापानी सरकारको खाने, पैसा निजीमा फाल्ने, यो हुन सक्दैन। सरकारको यो कदम सराहनीय छ। सरकार जसरी भए पनि कार्यान्वयन गराएरै छाड्नु पर्यो।
अनि लक्ष्मण बहादुर सुनवार ट्विटरमा लेख्नुहुन्छ, वैदेशिक रोजगारमा बिचौलियाको बिगबिगी छ। बिचौलियाले हरेक क्षेत्रलाई नै प्रभाव पारेका छन्। सरकारले बिचौलियाहरूलाई किनारा लगाउनका लागि उचित कदम चाल्न जरूरी छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 मा पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र जानुका दुवाडी। नेपाल दर्पणमा अब विदेशको खबर। अल्जेरियामा एउटा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा 257 जनाको ज्यान गएको छ। राजधानी अल्जियर्स नजिकै रहेको सैनिक विमानस्थलबाट उड्ने बित्तिकै विमान दुर्घटना भएको हो। दुर्घटनामा परि ज्यान गुमाउने अधिकांश सैनिक र सैनिकका परिवारका सदस्य रहेका छन्। मोरक्कोबाट पश्चिमी सहारा क्षेत्रलाई स्वतन्त्र पार्न खोज्ने विद्रोही समूहका 26 सदस्य पनि विमान दुर्घटनामा मारिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। समूहलाई अल्जेरिया सरकारले पनि समर्थन गर्दै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 8 राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 21-28 गतेसम्म हुने भएको छ। केही बेर अघि सकिएको राखेपको 109 बोर्ड बैठकले मंगसिर 21 गतेदेखि 28 गतेसम्म नेपालगंजमा प्रतियोगिता गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले उज्यालोलाई जानकारी दिनुभयो।
धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटमा काठमाण्डु गोल्डेन्स र महेन्द्रनगर युनाइटेड बीचको खेल वर्षा र हावाहुरीका कारण रोकिएको छ। धनगढ़ीमा रहेको संघीय इकाई प्रहरीको मैदानमा दिउँसो 12:30 शुरू भएको खेल पानी परेपछि भोलिका लागि सारिएको हो। टस हारेर पहिला ब्याटिङको अवसर पाएको महेन्द्रनगर युनाइटेडले 2 ओभर खेल्दै बिना क्षति 8 रन बनाएको स्थितिमा पानी परेपछि खेल भोलिलाई सारिएको हो। यो खेलको विजेताले फाइनलमा घरेलु टीम तथा साबिक विजेता धनगढ़ी टीम चौराहासँग उपाधिका लागि पर्सि शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
डिफेन्डिङ च्याम्पियन बिरता युनाइटेड झापा 5 गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। फिदिममा आज भएको खेलमा विजय युथ क्लब हेटौँडालाई 4-2 हराउँदै बिरता युनाइटेड सेमी फाइनलमा पुगेको हो।
अखिल नेपाल फुटबल संघको वर्गीकरण परेका ए बी र सी डिभिजनका क्लबले विधान अनुसार एन्फाको चुनाव समयमै नभए टीम नबनाउने बताएका छन्। नयाँ सिजनमा लीग सञ्चालन हुन नसके आफूहरूले पनि टीमका लागि लगानी गर्न नसक्ने क्लब सञ्चालकहरूको भनाई छ। फुटबल क्लब समन्वय समितिले आज एन्फामा पत्रकार सम्मेलन गरी लामो समयदेखि लीग सञ्चालन हुन नसक्दा सबै क्लबको व्यवहार बढेको जानकारी दिएका छन्। एन्फाको चुनाव समयमै सम्पन्न गरी लीगको मिति घोषणा गर्न समेत समितिले माग गरेको छ।
प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको पहिलो दिन आज महिलातर्फ 8 राष्ट्रिय कीर्तिमान कायम भएका छन्। सिनियर 53 किलो तौल समूहमा नेपाल प्रहरीकी देवी कुमारी चौधरीले स्ट्याचमा 65 किलोको नयाँ कीर्तिमान राखिन्। 48 केजी तौल समूहमा संगीता राईले कुल 123 किलो वजन उचालेर 12 पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छिन्। यसै स्पर्धाको जुनियरतर्फ ओम फिटनेस तथा अर्डर सप्लायर्स की सञ्जु चौधरीले आज 3 कीर्तिमान कायम गरेकी छिन्।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले दिल्ली डेयर डेभिल्स र राजस्थान रोयल्स बीच खेल भइरहेको छ। जयपुरमा टस हारेर पहिले ब्याटिङको निम्त पाएको राजस्थान रोयल्सले ताजा अवस्थामा 3 खेल सकिँदा 1 गुमाएर 19 रन बनाएको छ। दिल्लीको टीममा नेपाली क्रिकेटर सन्दीप लामिछानी पनि छन्। पहिलो खेल्न नपाएका लामिछानेले आजको खेलमा पनि अवसर पाएका छैनन्। गैरातीको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई 5 हराएको थियो।
र च्याम्पियन्स लीगको क्वार्टर फाइनलमा आज राति स्पेनिस क्लब रियल मड्रिडले युभेन्टससित खेल्दैछ। अर्को खेलमा आज राति 12:30 नै बायर्न म्युनिक र सेभिल्लाले खेल्नेछन्। पहिलो लेगमा रियल मड्रिड र बायर्न म्युनिक विजयी भएका थिए। स्पेनिस क्लब बार्सिलोना भने गैराती 3-0 हारेपछि च्याम्पियन्स लीगबाट बाहिरिएको छ। यस्तै गैरातीको अर्को खेलमा म्यान्चेस्टर सिटीलाई 2-1 हराउँदै लिभरपुल सेमी फाइनलमा पुगेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भोलिदेखि शुरू हुने नेपाल भारत प्रबुद्ध समूहको बैठकमा सहभागी हुन नेपाली टोली दिल्लीमा। सम्बन्ध सुधारका लागि तयार पारिएको एक अर्काको प्रतिवेदनमा सुझाव दिने।
आगामी आर्थिक वर्षमा 5.5% आर्थिक वृद्धि हुने एडीबीको अनुमान। खर्च बढ्ने र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा धेरै हुने।
2 प्रदेश सरकारले चुरे संरक्षण सम्बन्धी नीति ल्याउने। 7 प्रदेशले सार्वजनिक निजी तथा सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने।
अल्जेरियामा एउटा सैनिक विमान दुर्घटना हुँदा 257 जनाको ज्यान गयो। ज्यान गुमाउने अधिकांश सैनिक र सैनिक परिवार।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 21-28 गतेसम्म हुने। च्याम्पियन्स लीगमा आज राति रियल मड्रिड र युभेन्टस तथा बायर्न म्युनिक र सेभिल्लाले खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।